यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउनको अवधि यही वैशाख 25 गतेसम्म थप। अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन भने यो महिनाभरि नै बन्द रहने। देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या 52, उपचारपछि निको भई 16 जना घर फिर्ता। चीन र भारतबाट स्वास्थ्य सामग्री खरिद गरेर ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढ़ेको नेपाली सेनाको भनाई। यसअघि स्वास्थ्य सेवा विभागले ओम्नी ग्रुपसँग गरेको सम्झौताका सम्बन्धमा सार्वजनिक लेखा समितिको छानबिन शुरू। र भारतले विदेशमा फँसेका आफ्ना लाखौं नागरिकलाई स्वदेश फर्काउने। सरकारले मुलुकमा कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न लगाएको लकडाउनको अवधि यही वैशाख 25 गतेसम्म बढ़ाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले मन्त्री परिषदको हिजो बसेको बैठकले लकडाउनको अवधि बढ़ाउने निर्णय गरेको जानकारी दिनुभयो।
मुलुकभर कोरोनाको संक्रमण जोखिम न्यूनीकरण गर्न हामीले चालेको लकडाउनको अवधि आगामी वैशाख 25 गते बिहिबार मध्यरातिसम्मका लागि बढाइएको छ र त्यसै गरी बाह्य जगतबाट कोरोनाको संक्रमण जोखिम नरहोस् भन्नका लागि हामीले अन्तर्राष्ट्रिय सीमानाकाहरूमा आवागमन स्थगन गर्ने गरेको निर्णयलाई 2077 साल वैशाख 31 गते बुधबार मध्यरातिसम्मको लागि बढाइएको छ। ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रूपमा काम गर्न जाने श्रमिकहरूलाई दुई देशको आपसी सल्लाहमा र सहमतिमा कोरिया लैजानको लागि अनुमति दिने निर्णय पनि मन्त्री परिषदले गरेको छ।
यसैगरी बैठकले अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवागमनलाई यही वैशाख 31 गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको मन्त्री डाक्टर खतिवड़ाले बताउनुभयो। मन्त्री डाक्टर खतिवड़ाले ईपीएस अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने श्रमिकलाई दुई देशको आपसी सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। वीरगंजमा थप 2 र झापामा थप 1 जनामा कोरोना संक्रमण देखिएपछि देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या 52 पुगेको छ। वीरगंजमा उपचाररत 4 जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै स्वस्थ भएर घर फर्कनेको संख्या 16 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिएको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले हालसम्म पीसीआर विधिबाट 9,931 जना र आरडीटी विधिबाट 41,436 जनाको परीक्षण गरी कुल 51,367 जनाको परीक्षण गरिएको जानकारी दिनुभयो।
दुवै विधिबाट गरिएको परीक्षणको संख्या 51,367 पुगेको छ, जसमध्ये पीसीआर विधिबाट परीक्षण गरिएको संख्या 9,931 र आरडीटीबाट परीक्षण गरिएको संख्या 41,436 छ।
पछिल्लो समयमा 17,025 जनालाई क्वारेन्टाइनमा राखिएको र आइसोलेसनमा 110 जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। मीडिया ब्रिफिङमा प्रवक्ता डाक्टर देवकोटाले मन्त्री स्तरमा सार्क तथा दक्षिण एसियाली मुलुकमा मन्त्रीहरूसँग छलफल भएको र दक्षिण पूर्वी एसियाका 11 देशमध्ये नेपालको स्थिति सन्तोषजनक रहेको पनि बताउनुभयो। हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा कान्ति बाल अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलले कोरोना संक्रमणको जोखिम बाल बालिकामा न्यून रहे पनि बाल स्वास्थ्यमा ध्यान दिन अभिभावकहरूमा अनुरोध गर्नुभयो। वीरगंजमा उपचारको क्रममा मृत्यु भएकी 23 वर्षीय युवतीको मृत्यु कोरोना संक्रमणले नभई ब्लड क्यान्सरले भएको पुष्टि भएको छ। वीरगंजमा लगातार 3 पटक गरिएको आरडीटी टेस्टको रिपोर्ट पोजिटिभ देखिएको र थप उपचारका लागि नायडी अस्पतालको आइसोलेसनमा लग्दै गर्दा वीरगंज महानगरपालिका वडा नम्बर 10 अशोक बाटिकाकी 23 वर्षीय युवतीको हिजो बिहान मृत्यु भएको थियो। ब्लड क्यान्सरबाट पीड़ित ती चितवनकी युवतीको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो। कोविड 19 को संक्रमणसँग जुझ्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुत गतिमा अगाडि बढ़िरहेको नेपाली सेनाले जनाएको छ। सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार जी2जी मार्फत प्रक्रिया अगाडि बढ़ाएको हो। तत्कालका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री हवाई माध्यमबाट ल्याउने तयारी गरिएको छ। त्यस्तै केही सामान स्थल मार्गबाट ल्याउने तयारी भइरहेको छ। छिटोभन्दा छिटो सामग्री ल्याउनका लागि गरिएको पहल अनुसार नै काम भइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञान देव पाण्डेले जानकारी दिनुभयो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस संक्रमण नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग मार्फत खरिद प्रक्रिया अगाडि बढ़ाएको र रद्द गरिएको सम्बन्धमा छानबिन अघि बढ़ाएको छ। समितिले सो सम्बन्धमा सम्पूर्ण कागजात तथा विवरण 7 दिनभित्र समिति सचिवालयमा उपलब्ध गराउन र प्रक्रिया माग गरी हिजो मन्त्रालयलाई पत्राचार गरेको हो। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले मन्त्रालयले विभाग मार्फत बिना प्रतिस्पर्धा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य उपकरण तथा अत्यावश्यक सामग्री खरिद गर्ने कार्य अगाडि बढ़ाएकोमा सो खरिद सम्झौता पछि रद्द गरेको थियो। चीनका लागि आवासीय राजदूतमा नियुक्त हुनुभएका पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा सिफारिश पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्थामा सामान्य भएपछि त्यसको 2 सातापछि स्थगित कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालन हुने तयारी गरेको छ। मन्त्रालयका सचिव महेश प्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विज्ञान र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ़ने जानकारी दिनुभएको हो। विश्वभर फैलिएको कोविड 19 को महामारीबाट मृत्यु हुने गैर आवासीय नेपालीको संख्या 49 पुगेको छ। गैर आवासीय नेपाली संघ एनआरएन स्वास्थ्य समितिले संकलन गरेको तथ्याङ्क अनुसार बेलायतमा 33, अमेरिकामा 10, संयुक्त अरब इमिरेट्समा 2 तथा आयरल्याण्ड जापान टर्की र नेदरल्याण्डसमा 1-1 जनाको निधन भएको हो। नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा एमआईटी ग्रुप फाउण्डेशनले 3 करोड़ रूपियाँ सहयोग गरेको छ। गैर आवासीय नेपालीहरू शेष घले र जमुना गुरूङद्वारा स्थापित फाउण्डेशनको तर्फबाट फाउण्डेशनका प्रतिनिधिले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद भिडारीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको फाउण्डेशनका निर्देशक सुरेश चित्रकारले जानकारी दिनुभयो। लायन्स क्लब इन्टरनेशनलले अत्यावश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको छ। हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ती सामग्री हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ। 57,50,000 मूल्य बराबरका स्वास्थ्य सामग्री मध्ये 2,000 थान पीपीई, 5,000 थान N95 मास्क, सोही संख्याका सर्जिकल मास्क र ग्लोब 20,000 थान रहेका छन्। यही वैशाख 19 गते हुने जानकी महोत्सव यसपटक घरमै पूजापाठ गरी मनाइने भएको छ। जानकी मन्दिरका सहायक महन्त राम रोशन दास वैष्णवले कोरोना भाइरस संक्रमणको जोखिमलाई दृष्टिगत गरी उत्सवका कार्यक्रम स्थगित गरी यसपटक घर घरमै पूजापाठ गरी मनाउन आग्रह गरे अनुसार घर घरमै साँझपख दीपोत्सव गरिने भएको छ। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले कोरोनाको कारण अर्थतन्त्रमा परेको प्रतिकूलतालाई सम्बोधन गर्दै अर्थतन्त्रलाई विस्तार र स्थायित्वको मार्गमा अगाडि बढ़ाउन नीतिगत पहल अघि बढ़ाइएको बताउनु भएको छ। नेपाल राष्ट्र बैंकको 65 औं वार्षिक उत्सवको अवसरमा वक्तव्य दिनुहुँदै गवर्नर अधिकारीले चौथो त्रैमासको ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने, कोरोनाबाट बढ़ी प्रभावित क्षेत्रलाई चालू पूँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने बताउनुभयो। गवर्नर अधिकारीले साना तथा मझौला उद्योग, पर्यटन जस्ता अत्याधिक प्रभावित क्षेत्रमा प्रादेशिक सन्तुलन समेत कायम हुने गरी राष्ट्र बैंकबाट प्रदान गरिने पुनर्कर्जा सहज ढंगले प्रवाह गर्ने, 60 अर्बको विद्यमान पुनर्कर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने बताउनुभयो। त्यसै गरी लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्ने व्यवस्था मिलाउने र कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरू अवलम्बन गर्ने पनि गवर्नर अधिकारीले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन र सन्देश।
यो भाइ मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सप्तरी, सिराहा, सर्लाही सहित प्रदेश नम्बर दुईमा ठूलो संख्यामा पीसीआर परीक्षणमा तीव्रता दिइएको छ। प्रदेश नम्बर दुईका पाँच तथा सप्तरी सिराहाको सीमानामा रहेको जिल्ला उदयपुरको त्रियुगा नगरपालिका तीन भुल्केमा 28 जनामा कोरोना संक्रमित पुष्टि भएपछि शनिबारदेखि सप्तरी, सिराहा, सर्लाही सहित प्रदेश नम्बर दुईमा पीसीआर परीक्षण तीव्र बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमित बिरामीलाई सहज रूपले अस्पतालभित्र खाना तथा औषधि पुर्याउन विराटनगरका युवाहरूले रोबोट निर्माण गरेका छन्। सातजना युवा मिलेर ड्रोन क्यामेरासहित डेलिभरी बोय नामको सो रोबोट हिजो विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरेका हुन्। विराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचारमा रहेका कोरोना संक्रमितलाई खाना तथा औषधि पुर्याउन सहज होस् भन्ने उद्देश्यले रोबोट निर्माण गरिएको हो। दाङको तुलसीपुर उपमहानगरपालिकाले दीर्घरोगीलाई घर घरमै औषधि पुर्याउने तयारी गरेको छ। उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवर्धन महाशाखा मार्फत घरमै औषधि पुर्याउने तयारी थालिएको जनस्वास्थ्य निरीक्षक विमल केसीले बताउनुभयो। उहाँका अनुसार अहिले तथ्याङ्क संकलन भइरहेको छ। निशुल्क औषधि जनस्वास्थ्य प्रवर्धन शाखाबाट उपलब्ध गराइने तथा शुल्क लाग्ने औषधिका लागि औषधालयसँग सहकार्य गरिने जनाइएको छ। बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशको 13 जिल्लाको कोरोना अस्पताल र स्वास्थ्य कार्यालयहरूको जिल्लामा कोरोना शंकास्पद बिरामीका लागि गरिएको ऱ्यापिड डायग्नोस्टिक टेस्ट तथा स्थानीय निकाय र प्रदेशमा पीसीआर केन्द्रको जानकारी लिन दोस्रो चरणमा अनुगमन शुरू गरेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका कर्मचारी र चिकित्सक सहित खटिएको टोलीले काठमाडौँको वीर अस्पताल, टेकु सरोवरोग अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुर अस्पताल, धादिङ बेसी अस्पताल र चितवनको भरतपुर स्थित कोरोना विशेष अस्पतालको पनि अनुगमन गरेको छ। प्रदेश दुईका आठ जिल्लामा रहेका शंकास्पद ठानिएकाका स्वाब संकलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ। नेपाली सेना, मेडिकल ल्याब एसोसिएशन अफ नेपाल र ईडीसीटीबाट आएका प्राविधिक टोलीले स्वाब संकलन शुरू गरेका हुन्। प्रदेश दुईका सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौँबाट आएका छ र जनकपुरका दुई गरी आठ टोली शंकास्पद ठानिएका 1500 स्वाब संकलनमा खटिएको जानकारी दिनुभयो। धनुषा जिल्लाका किसानहरूले लकडाउनको अवधिमा सामाजिक तथा व्यक्तिगत दूरी कायम गरेर खेती गर्ने तथा बाली भित्र्याउने काम शुरू गरेका छन्। हिउँदे बाली भित्र्याउने र वर्खे बालीको तयारीमा किसानहरू व्यस्त रहेका छन्। जनकपुरधामबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
धनुषा जिल्ला सहित प्रदेश नम्बर दुईका अन्य जिल्लाहरूमा कृषि यन्त्रको अधिकतम प्रयोग गरेर खेती गर्ने कार्य तथा बाली भित्र्याउने कामकाज भइरहेको छ। धनुषा जिल्लामा व्यवस्थित तरिकाले खेती हुँदै आएको सबैला नगरपालिकाका प्रमुख विजय शंकर शाह।
हाम्रो नगरपालिकाभित्र अहिले सबैजनाले ट्रेक्टरबाट नि गेहूँ काट्ने काम पनि गरेछ। ट्रेक्टरको माध्यमबाट उनी गर्ने काम हामीहरू जुन भन्छु त्यो पनि काम सबैजनाले गरिसकेछ। राहार काट्ने पनि काम भइसकेको छ। त्यो लकडाउनको परिपालना गरेर नै गरेछ। एकदम त्यो भिड लगाएर अत्यधिक मान्छे जमा गरेर त्यो गरे छैन।
धनुषाको हंसपुर नगरपालिकामा 70% बाली भित्र्याउने कार्य सकिसकिएको छ। नगरपालिकाका प्रमुख राम ज्ञान मण्डल,
अहिले दलहन बाली खेती त्यो गहुँहरू भित्र्याउने होइन अन्य तरकारीहरू के सबैलाई सामाजिक सञ्जाल अथवा यो मेकिङ गएर सबै किसान मजदुरहरूलाई आफ्नै घरका परिवारहरू आफ्नै खेतबारीमा गएर सामाजिक दूरी कायम गरेर गाउँहरू भित्र्याउने थ्रेसरहरू प्रयोग गरेर काम गरिरहेको अवस्था देखिएको छ।
मिथिला नगरपालिकाले पनि सामाजिक दूरी कायम राखेर खेती गर्नका लागि किसानहरूलाई प्रोत्साहित गर्दै आएको छ। यसका बावजुद पनि किसानहरू समस्यामा रहेको बताउँदै नगर प्रमुख हरि नारायण महतो,
व्यापारीहरूले अस्ति जस्तो दुई चारवटा वडामा चाहिँ हाम्रा यहाँका व्यापारीहरू किसानकै खेतबाट उठाएर जनकपुर पिकअपमा लोड गरेर तरकारी पुर्याइदिए र पनि किसानहरू पनि आउँछन् र हामीले सोसल डिस्टेन्स गरेर अलिक फराक फराकमा बसेर तपाईँहरू बेच्नुहोस् भनेका छौँ र त्यही अनुसार उहाँहरूले बिक्री वितरण पनि गर्नुभएको छ।
प्रदेश नम्बर दुईको समृद्धिको आधार कृषि भएको र अधिकांश जनताहरू कृषिमा निर्भर भएकाले प्रदेश सरकार कृषकको मनोबल गिर्न नदिनका लागि प्रयास गरिरहेको छ। प्रदेश नम्बर दुईको भूमि व्यवस्था कृषि तथा सहकारी मंत्री शैलेन्द्र शाह।
किसान का उत्पादित तरकारी देखि लिएर फल फूल माछा मासु जति पनि छन् बजार सम्म पुर्याउन अहिले समस्या भएको हुनाले त्यसको बजारीकरणको लागि चाहिँ प्रदेश सरकारले प्रत्येक जिल्लामा ढुवानीको लागि व्यवस्था गरेको छु। त्यसै गरी अहिलेको अवधिमा जुन प्रभाव परेको छ त्यो प्रभावलाई न्यूनीकरण गर्नको लागि प्रदेश सरकारले राहत खाउजानको कार्यक्रम ल्याएको छ।
कोरोना महामारीबाट जोगिन तथा जोगाउनका लागि लकडाउनको विकल्प नभए पनि कृषि कर्मलाई व्यक्तिगत दूरी कायम गर्दै गर्नका लागि प्रोत्साहित गर्दै जान जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
सरकारले देशभरका झण्डै 200 स्थानमा सड़क र पुल निर्माण अघि बढ़ाएको छ। लकडाउनको समयमा आवश्यक स्वास्थ्य सावधानी अपनाएर यी सड़क निर्माण अघि बढ़ाइएको हो। सड़क विभाग अन्तर्गत डिभिजन सड़क कार्यालयले राष्ट्रिय राजमार्गमा सड़क र पुल निर्माणसँगै मरम्मतको काम पनि अगाडि बढ़ाएको छ। सड़क विभागका महानिर्देशक केशव कुमार शर्माले वर्षा शुरू हुन केही समय मात्रै बाँकी रहेकाले त्यसअघि नगरी नहुने कामहरू अहिले भइरहेको बताउनुभयो। यी मध्ये कतिपय सम्पन्न हुने चरणमा पुगेका भएको र कतिपय अहिले नै सम्पन्न नभए पनि अलपत्र कामलाई व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो। नेपाली सेनाले स्तरोन्नति गरिरहेको काली गण्डकी करिडोर अन्तर्गत बागलुङ गुल्मी खण्डको काम सञ्चालनमा ल्याएको छ। लकडाउन जारी भएपछि राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको आयोजनाको सोखण्डको काम अवरूद्ध भएकोमा अहिले मजदूरको संख्या घटाएर काम पुनः सञ्चालनमा ल्याइएको हो। लकडाउन अघि झण्डै 300 मजदूर रहेकामा धेरै मजदूर घर गएपछि अहिले सोखण्डमा 80 जनाले काम शुरू गरेको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ। लकडाउनको अवधिमा बझाङ जिल्लाको सदरमुकाममा स्थानीय तहसहित केही संस्थाले दैनिक काम गरेर गुजारा चलाउनेहरूलाई राहत वितरण गर्दै आएका छन्। तर जिल्लाका ग्रामीण क्षेत्रका विपन्न र मजदूरहरूले भने आफूहरूले राहत नपाएको गुनासो गरेका छन्। बझाङबाट संवाददाता जगदीश रोकाएको रिपोर्ट।
स्थानीय तह साथै अन्य निकायबाट वितरण भइरहेको खाद्यान्न राहत सामग्री पाउने परिवारहरूमा केही सन्तुष्टि देखिए पनि तर गाउँघरमा उस्तै अवस्था र हैसियत भएका अन्य गरीब विपन्न परिवारहरूले राहत नपाउँदा गुनासो र असन्तुष्टिहरू पनि उत्तिकै सुनिन थालेका छन्। राहत वितरण गर्दा कतै दामासाई हिसाबले वितरण गरेको देखिन्छ भने कतै पूर्वाग्रही ढंगबाट पनि राहत वितरण गरेको बुझिएको छ। सुनिकोट घर भएकी एक महिलाले आफ्नो समस्या पोख्दै भनिन्।
सरकारले काटिसक्यो तमुही मिल्दैन भनिमन्ट चामल पनि मिलेन दाल पनि मिलेन।
त्यस्तै चन्दपुर घर भएकी एक महिलाको पनि उस्तै समस्या रहेको थियो।
28 वर्षनी रानी भ्याकी हौ अहिले मुखी दुखै छ हजुर। आज 3-4 दिन भएका बिरामी हौ छोरा घर आएन भयो के भयो भन्ने आइसौ न मेरा छैन।
बाहिर घर भएका कामदारहरूको समस्या बताउँदै चन्दपुरका गणेश कामीले भने
कोही एकल महिलाहरू छन् बुङ्गलतिरको कोही नौबिसतिरको छन् अब तिनको श्रीमानहरू कोही यसो विदेशी अथवा कोही यसो कारागारतिर पनि पढेका कोही उता पूर्वतिरको एकजना छन् त्यस्तै दौलचौरको 2-3 महिलाहरू छन्। तिनीहरूको भनाइ के छ भने अहिले त हामी उनी लोकलै भएको छौँ न हामी गाउँ जान पाउँछौ यही ज्याला मजुरी गरेर खाने मान्छे हामीलाई मिलेको छैन भनेर भन्दैछन्।
यता प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले खाद्य वस्तु र औषधिको अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी आपूर्तिको व्यवस्था मिलाइरहेको बताउनुभयो।
खास गरी अहिले उपभोग्य र खाद्यान्न अनि स्वास्थ्य सामग्रीहरूको अभाव हुन नदिन सम्बन्धित निकायमा हामीलाई त्यो माग अनुसारको चाहिँ समयमै पठाइदिन पनि हामीले आग्रह गरिरहेका छौँ। हालसम्म बझाङमा चाहिँ कुनै किसिमको त्यस्तो अहिलेसम्म समस्या आएको छैन अझै पनि हामीसँग खाद्यान्नको चाहिँ स्टक छ।
कोरोना महामारीको यस्तो विषम परिस्थितिमा सरकारी तथा अन्य निकायबाट वितरण हुने खाद्यान्न राहतहरू निस्वार्थ र इमान्दारीका साथ विपन्न गरीब परिवारहरूलाई वितरण गर्नुपर्ने देखिन्छ। जगदीश रोकाया, रेडी नेपाल, बझाङ।
गत माघ 3 अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिम पहिरोमा परिहराएका 4 कोरियन र 3 नेपाली मध्ये थप 2 शव फेला परेको छ। पदयात्राको कास्की अन्नपूर्ण गाउँपालिका 11 स्थित 3200 मिटर उचाइमा अवस्थित हिङकुकेभ वरिपरि गएको हिम पहिरोमा हराएका 2 शव शनिबार साँझ घटनास्थल नजिक मोदी नदी किनारमा स्थानीयवासी तथा प्रहरीले फेला पारेपछि हिजो शव ल्याउने प्रक्रिया शुरू भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतले विदेशमा फँसेका आफ्ना लाखौं नागरिकलाई स्वदेश फर्काउने तयारी शुरू गरेको छ। भारतको विदेश मन्त्रालयले हाल जारी लकडाउन खोलिएपछि नागरिकलाई फिर्ता ल्याउन नागरिक उड्डयन मन्त्रालय, भारतीय वायुसेवा, एयर इण्डिया, राज्य सरकारहरू र भारतका विदेशस्थित कूटनैतिक नियोगहरूलाई सक्रिय तुल्याएको समाचारमा उल्लेख छ। लाखौं भारतीयहरू खाड़ी क्षेत्रमा कार्यरत रहेका र खाड़ी राष्ट्रहरूबाट भारतलाई आफ्ना नागरिक फिर्ता लैजान र अहिलेको विषम परिस्थितिमा दिइएको आतिथ्यलाई दुरूपयोग नगर्न कूटनैतिक दबाव बढ़ेको बुझिएको छ। भारतमा यही वैशाख 21 गतेसम्मका लागि लकडाउन लगाइए पनि त्यसमा फेरबदल हुन सक्ने अनुमान गरिएको छ। कोरोना भाइरसको महामारीका कारण विश्वभर गरी मर्नेको संख्या 2,06,878 पुगेको छ। विश्वका प्राय सबै देशमा देखा परिसकेको कोरोनाका कारण लगभग 30,00,000 व्यक्ति संक्रमित भइसक्दा रोग निको भएर घर फर्कनेको संख्या पनि करिब 9,00,000 पुग्न लागेको छ। पछिल्लो समय युरोप र अमेरिकामा बढ़ी पिरोलेको कोरोना संक्रमणका कारण अमेरिकामा मर्नेको संख्या 55,396 पुगेको छ। अमेरिकामा हिजो मात्रै 1,140 जनाले ज्यान गुमाएका छन् भने केही दिन अघिसम्म दैनिक अत्याधिक मान्छेले ज्यान गुमाउने गरेका स्पेन र इटालीमा मृतकको संख्या घट्दै गएको देखिएको छ। इटालीमा पछिल्लो 24 घण्टामा 260 जनाले ज्यान गुमाउँदा मर्नेको संख्या 26,440 पुगेको छ भने स्पेनमा नयाँ मृतकको संख्या 288 थपिँदा मृतकको संख्या 23,190 पुगेको छ। त्यस्तै कोरोना संक्रमणको कारण फ्रान्समा मर्नेको संख्या 22,856 पुगेको छ भने बेलायतमा 20,732 जनाले ज्यान गुमाएका छन्। कोरोनाको सबैभन्दा बढ़ी मार झेलिरहेको एसियाली राष्ट्र इरानमा मृतकको संख्या 5,710 पुगेको छ भने विश्वको दोस्रो धेरै जनसंख्या भएको देश भारतमा कुल संक्रमितको संख्या लगभग 28,000 पुग्ने लाग्दा मृतकको संख्या 882 पुगेको छ। यसैबीच विश्वमा सबैभन्दा बढ़ी कोरोनाको मार झेलेको अमेरिकामा बेरोजगारीको संख्या 16% नागेको तथ्याङ्क आएको छ। अमेरिकामा केही हप्तादेखि आवागमनमा कड़ाई गरेर संक्रमण रोक्ने प्रयास भए पनि केही राज्यले प्रतिबन्धमा खुकुलो गर्न शुरू गरेका कारण कोरोनाले फेरि एकपटक व्यापक संकट निम्त्याउन सक्ने भन्दै स्वास्थ्य विज्ञहरूले सबैको ध्यान आकर्षण समेत गराएका छन्। उता चिलीको सरकारले कोरोना संक्रमण निको भएर घर गएका व्यक्तिहरूलाई स्वास्थ्य सर्टिफिकेट दिने तयारी भएको जनाएको छ। चिलीका उपस्वास्थ्य मन्त्री पाउला दाजाले स्वास्थ्य सम्बन्धी सरकारी प्रमाणपत्रले व्यक्तिलाई काममा फर्कन सजिलो पार्ने दावी गर्नुभएको छ। यसैबीच विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिहरूलाई भाइरस प्रतिरोधीको प्रमाणपत्र दिइनु झन घातक हुन सक्नेतर्फ सचेत गराएको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाड़ी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिएकाले आज देशभर सामान्य बदली रही केही स्थानमा र पूर्वी तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 22 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.2 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:43 भयो भने सूर्यास्त भरे साँझ 6:55 हुनेछ। अब अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउनको अवधि यही वैशाख 25 गतेसम्म थप। अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन भने यो महिनाभरि नै बन्द रहने। देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या 52, उपचारपछि निको भई 16 घर फिर्ता। चीन र भारतबाट स्वास्थ्य सामग्री खरिद गरेर ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढ़िरहेको नेपाली सेनाको भनाई। यसअघि स्वास्थ्य सेवा विभागले ओम्नी ग्रुपसँग गरेको सम्झौताका सम्बन्धमा सार्वजनिक लेखा समितिको छानबिन शुरू। र भारतले विदेशमा फँसेका आफ्ना लाखौं नागरिकलाई स्वदेश फर्काउने। यसका साथै बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।